الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. عزیز بھائیو، آج ان شاء اللہ تعالیٰ 20ویں پارے کے چیدے چیدے مضامین کا جائزہ لیں گے. جب 19ویں پارہ ختم ہوا تو وہاں پہ سورۃ النمل جو ہے وہ جاری تھی وہاں پہ، اور یہ وہاں پہ ختم پارہ ختم ہوتا ہے وہاں پہ آگے جاری ہے 20ویں پارے کے اندر بھی. تو اس کے بارے میں ہم نے پہلے تھوڑا سا جانا تھا کہ سورہ نمل جو ہے یہ بھی مکی سورت ہے، یہ پورے مکی سورتوں کا، بڑی سات مکی سورتوں کا ایک جو ہے وہ ایک گلدستہ یہاں پہ اکٹھا، سات مکی سورتیں آئی ہیں سورہ احزاب تک، اور ان کے مضامین بھی کم و بیش جو ہے وہ ایک جیسے ہیں جہاں پہ ہم، کیونکہ یہ وہ صورتیں ہیں جو کم و تقریباً ان کے بارے میں اتفاق ہے کہ یکے بعد دیگرے جو ہے وہ نازل ہوئی تھی. یہ اس کا نام جو نمل جو ہے یہ چونٹی سے ہے، چونٹی جس میں چونٹی کا جو ہے وہ ذکر کیا گیا ہے. اس میں اس کے مضامین کے اندر توحید کا مضمون ہے، آخرت کا مضمون ہے، اور آخرت اور توحید کے اوپر بہت سارے دلائل دیے گئے ہیں. اور پھر جو ہے اس میں یہ بھی ایک جو ہے وہ مضمون ہے کہ اقتدار جب ملے کسی کو اللہ تعالیٰ کی طرف سے، تو پھر اقتدار کو دعوت توحید کے لیے، جو اسلام کی دعوت کے لیے، اس کو استعمال کرنا چاہیے. اور یہ بہت بڑا سبق ہے حضرت سلیمان علیہ السلام کے حوالے سے جو ہے یہاں اس کا تذکرہ جو ہے موجود ہے. اس صورت جو ہے اس میں اگر مجموعی طور پر دیکھیں تو اس کے دو بڑے خطبے ہیں، ایک چوتھے رکوع تک اور پھر پانچویں، چھٹے اور ساتویں رکوع تک جو صورت کے اختتام ہے اتنے تک، پھر جو ہے وہ دوسرا جو ہے وہ خطبہ ہے. اس میں جو ہے قرآن کا تعارف بڑی تفصیل سے ہوا ہے، اور چار مرتبہ چار مختلف آیات کے اندر قرآن کی حقانیت کو، قرآن سے متعلق جو قرآن کی عظمت ہے، اور قرآن کا تعارف جو ہے بڑے شاندار الفاظ کے اندر جو ہے وہ کرایا گیا ہے چار مرتبہ. پھر اس کے اندر جو اس کے چند اہم مضامین ہیں ان میں اندر حضرت موسیٰ علیہ السلام، حضرت صالح اور حضرت لوط علیہ السلام کے واقعات جو ہے نسبتاً مختصرا بیان ہوئی ہیں، جو کہ پچھلی مسلسل صورتوں کے اندر بھی بیان ہو رہے تھے، لیکن داؤد علیہ السلام کا اور سلیمان علیہ السلام کے واقعات بڑی تفصیل کے ساتھ جو ہے بیان ہوئے ہیں. جو اور نمایاں باتوں کے اندر یہاں پہ عرش کا لفظ جو ہے وہ یہاں پہ پانچ مرتبہ اس کی تکرار، جو اس کی ترجیح ہے، آپ کو ترجیح کے حوالے سے یاد ہوگا کہ کل ہم اس لفظ کو پڑھا تھا کہ وہ الفاظ جو بار بار قرآن مجید کے اندر الفاظ یا پھر جو ہے آیات یا پھر اصطلاحیں بار بار ریپیٹ ہوتی ہیں آتی ہیں، تو ان کے لیے ترجیح کا لفظ استعمال کیا جاتا ہے. تو پانچ مرتبہ یہ لفظ جو عرش کا استعمال ہوا ہے، اور ساتھ ساتھ جو ہے وہ یہ بھی کہ اللہ تعالیٰ جو خالق کائنات ہے اور فرما روائے کائنات ہے، اس کا وہ بھی جو ہے عرش عظیم کا مالک ہے، اللہ لا الہ الا ہوا رب العرش العظیم کی آیت بھی جو ہے یہاں بھی اسی حوالے سے بتائی گئی ہے کہ سب سے بڑے عرش عظیم اس کائنات کا جو ہے اس کا مالک بھی خود اللہ تعالیٰ کی ذات ہے. دین اسلام سے متعلق چار باتیں جو ہے وہ بتائی گئی ہیں خاص طور پر، ساری کی ساری یعنی اسلام اور لفظ مسلم، مطیع، فرما بردار، اللہ تعالیٰ کی فرما برداری میں آ جانا، اس سے متعلق جو ہے یہ چار مختلف مضمون جو ہے وہ بتائے گئے ہیں. پہلے یہ کہ جب سلیمان علیہ السلام نے اہل سبا کو، اور اہل سبا کی جو کوئن تھی، جو وہاں پہ کوئن آف سبا جو تھی بلقیس، تو اس کو جب ان کو لیٹر لکھا اور ان کو جب یہ دھمکی دی تو یہ کہا کہ تم لوگ مطیع ہو کر، یعنی فرما بردار ہو کر، مسلم بن کر جو ہے وہ حاضر ہو جاؤ، یعنی اللہ تعالیٰ کی اطاعت کے اندر جو آ جاؤ. پھر دوسرا جو ہے وہ ہے کہ ملک سبا نے جب جو ہے اقرار کیا اسلام کا، تو یہ بھی اس کو بات کو بھی جو ہے وہ نوٹ کیا گیا، درج کیا گیا ہے اور بتایا گیا ہے کہ اس نے اسلام کا اقرار کیا اور مطیع اور مسلمہ بن کر جو ہے فرما برداروں کے اندر جو ہے وہ شامل ہوگی. پھر جو ہے وہ تیسری جو بات وہاں بتائی گئی ہے، فرمایا گیا کہ یہ جو اللہ تعالیٰ کی یہ آیات جن کا ذکر ہوتا ہے، جو پڑھ کے سنائی جاتی ہیں جن کے آگے، تو دراصل یہ مسلم، مطیع، فرما بردار ہی ہیں جو اس کو بڑی توجہ کے ساتھ سنتے ہیں. تو یہ تیسری بات جو ہے مطیع اور فرما بردار اور مسلم کے متعلق سے بتائے گی. اور چوتھی بات بتائی گئی نبی اکرم صلی اللہ علیہ وسلم کی زبان سے اعلان कि जे आप कह दीजिए, नबी सल्लम को फरमाया कि मुझे मुझे कहा गया है कि मुझे फरमा बरदारों में मुस्लिमीन में शामिल होने का हुक्म दिया गया है कि मैं भी उन्हीं के अंदर में से हूँ। वो उमिर तो अन अकूनु मिनल मुस्लिमीन, मुझे इस बात का हुक्म दिया गया है कि मैं मुस्लिमीन के अंदर जो है इताअत गुज़ारों फरमा बरदारों के अंदर जो है शामिल ले जाऊं। तो आप देख सकते हैं कि ये जो है बड़ा आप एक एक बुनियादी हुक्म है कि अल्लाह ताला का मुती और फरमा बरदार बन जाना और उसके इताअत के अंदर शामिल हो जाना, उसके निज़ाम इताअत के अंदर आ जाना। तो इसी का हुक्म जो है वो हजरत सुलेमान अलैहिस्सलाम ने दूसरों को भी दिया, दावत भी दी, वो खुद भी इसी के अंदर शामिल थे और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को भी इसी का जो हुक्म दिया। फिर किसे मूसा अलैहिस्सलाम जो है निस्बतन तफसील से इसका जिक्र भी है कि किस तरीके से दावत तौहीद उन्होंने दी, जो है दावत हाकमियत जो है उन्होंने दी, अल्लाह ताला की हाकमियत की उन्होंने कि सिर्फ उसके अलावा कोई इलाह नहीं है, ये जो है तौहीद हाकमियत है। यानी जब अल्लाह ताला की हाकमियत की तरफ दावत दी जाए कि वही इलाह है, वही हाकिम है, वही फरमानबरदार है, वही बादशाह है, तो ये जो है दावत जो है तौहीद है, तौहीद हाकमियत है। फिर तागूत के अंजाम से डराया गया। जब भी मूसा अलैहिस्सलाम की दावत का जिक्र आता है तो फिर ये भी होता है कि मूसा अलैहिस्सलाम ने फिरौन को, चूंकि वो बहुत बड़े जो है वो तागूत के सामने जो है वो डटे हुए, या तागूत को जो है, तागूत का मतलब ये है कि वो कुव्वतें, वो इदारे, वो हुकूमतें जो अल्लाह ताला की बंदगी की बजाय अपनी बंदगी, अपनी निज़ाम जो अल्लाह ताला के निज़ाम के मुकाबले में जो कुफर का निज़ाम है, जो अपनी जो अपनी इताअत करवाने पे मजबूर करता है इंसानों को, जैसे फिरौन का था, तो इस ताकत को तागूत का नाम दिया गया है और इसके मुख्तलिफ तीन मुख्तलिफ मदारिज हैं, दर्जे हैं इसके। फिर सुलेमान अलैहिस्सलाम की जो खिलाफत है, उनकी जो हुकूमत इलाहिया है, यानी जो उनको अल्लाह ताला की तरफ से हुकूमत दी गई है, फिर उसका जो है तफसीलन जिक्र है इस सूरत के अंदर, और उसके अंदर बहुत ज्यादा असबाक भी हैं किस तरीके पर हजरत सुलेमान अलैहिस्सलाम ने एक अजीम शान फरमारवा और बादशाह होने के साथ साथ तौहीद हकमियत की दावत भी दी, और फिर उनके जज्बे इस्लाम पे भी रोशनी पड़ती है, और कि किस तरीके से वो बेशुमार नेमतों को पाने वाले और बहुत बड़े, जिसके कल भी हमने तذکرہ किया था कि ऐसी हुकूमत और ऐसे अल्लाह ताला की तरफ से इनाम और इकरामात कि इससे पहले और बाद में किसी को ऐसी हुकूमत जो है ता नहीं की गई। तो इन फजीलतों के बावजूद वो इन पर शुक्र करने वाले थे, वो नफ्स की और शैतान की उकसाहटों पर खबरदार थे और अल्लाह की पनाह में आने वाले थे, और अपने आप को दुआएं करते थे अल्लाह ताला से कि उनको सालहीन में जो है वो शामिल फरमाए। तो ये बहुत बड़ा जो है अल्लाह ताला की तरफ से एक, आप कह सकते हैं कि उनके ऊपर खास अल्लाह ताला की तरफ से करम था कि वो जो है बहुत बड़े इनामात अल्लाह ताला की तरफ से इनामात के बावजूद जो इनके सारी उनके अंदर कूट कूट भरी हुई थी और अपने आप को साले बंदों में जो है शुमार करते, बल्कि इसकी दुआ भी की है। और आपको याद होगा, ये भी याद रहना चाहिए कि ये दुआ उन्होंने कब की थी। तो जब आपको याद होगा कि जब कुरान में तज़किरा तफसीर से इसका मौजूद है इसी सूरत में, कि जब वो लश्करों के साथ जो है वो जा रहे थे मुहिम के ऊपर, जिहाद के ऊपर, तो जो है वो चींटियों ने जो है एक अपनी जो है उनकी सरदार चींटियों ने उनको चींटियों को हुक्म दिया, सुलेमान अलैहिस्सलाम का लश्कर आ रहा है, तुम अपने बिलों में घुस जाओ, ऐसा ना हो कि सुलेमान का लश्कर तुम्हें बेखबरी में कुचल डाले। तो अल्लाह ताला ने उनको ये जो है ये सलाहियत बख्शी थी कि उन्होंने बहुत तवील फासले से चींटी की ये बात सुन ली और मुस्कराए, फरमाया कि अल्लाह मुझे अपनी हदूद के अंदर रख। तो अजीज भाई, और ये है वो सुलेमान अलैहिस्सलाम का जो उनका इज्ज़त और इंकिसारी था वो ये है। और फिर ये दुआ भी उसी वक्त फरमाई कि अल्लाह मुझे अपनी रहमत के साथ सालहीन बंदों में शुमार फरमा। ये उस वक्त है कि मेरा नफ्स जो है मुझे कहीं बड़ा ना कर दे कि मैं किस तरीके से मुझे हवाओं पे और हैवानों पे और चरंद परिंद पे और हशरात पे और हशरात की बातें सुनने पे, और वो बातें जो बिल्कुल एक चूंटी अपनी दूसरी चूंटी से कह रही है, वो बातें सुनने की तौफीक दे, तो कहीं मुझे मेरा नफ्स कहीं जो है बड़ा ना मुझे दिखा दे। तो ये देखें, ये सूरत जो है इसको उसमें देखें इसके कॉन्टेक्स्ट में कि ये सूरत नंबर मक्की सूरत है, तो उनको बताया जा रहा है कि क्या पिदी और पिदी के शोरबा के तुम मुशरिकीने मक्का अपनी छोटी सी सरदारी के ऊपर जो ना बड़े इतराते हो और अपने आप में तुम नहीं रहते हो। देखो सुलेमान अलैहिस्सलाम किस तरह अल्लाह ताला ने उनको किन मकामात से नवाजा था, क्या फजीलतें अता की थी, क्या ताकत और ज़राए और रिसोर्सेज अता किए थे, लेकिन किस कदर अल्लाह ताला के साले बंदे थे, अपनी और अपने आप को इंतहाई शुक्र करने वाले और अल्लाह ताला के सामने झुकने वाले और अल्लाह ताला ही की बात जो है वो मानने वाले मुस्लिम मुती और फरमाबरदार। तो ये बहुत बड़ा एक जो है उनके लिए जो है वो सबक था। और इससे ये बात भी नजर आती है कि किस तरीके का एक सलमान अलैहि सलाम का किरदार, किस तरीके का एक इंतहाई पाकीजा किरदार, एक साले किरदार और एक ऐसा किरदार जिसकी जो है वो जो नमूना है जो मोमिनीन के लिए, उसका उसका तज़किरा है कुरान के अंदर। लेकिन इन कंपैरिजन आप इसी किरदार को आप बाइबल के अंदर उठा के देख लें तो उनका किरदार भी और उनके वालिद हजरत दाऊद अलैहिस्सलाम का किरदार भी इंतहाई दागदार और इंतहाई घिनौना किरदार है। और हत्ता के जो है इनके ऊपर तो सुलेमान अलैहिस्सलाम पे तो जो है वो बदकारी का जो है इल्जाम और जो है इन्हीं को वलदु ज़ना और जो है नाजायज बच्चे की जो है इसी तरह जो है वो वहां पर शुमार किया गया। तो किस तरीके से यहूद ने और बनी इसराइल ने किस तरीके से अपनी किताबों के अंदर इंटरपोलेशन और किस तरह तहरीफात करके जो है वो आम लोगों को तो छोड़े जो दूसरे हजरत जो अल्लाह ताला के पैगंबर और अंबिया थे उनके किरदारों को भी नहीं बख्शा और एक आम किरदार, एक आम इंसान के किरदार से भी कहीं नीचे जो है उनको गिरा दिया है। फिर इसके बाद साले अलैहिस्सलाम और उनकी कौम समूद का तज़किरा है, जैसे हम तमाम सूरतों के अंदर पढ़ते चले आ रहे हैं, उनके अंजाम का तज़किरा है कि अल्लाह ताला ने किस तरीके से उनके अंजाम से दुचार किया है। साथ साथ फिर दूसरी कौम जैसे लूत अलैहिस्सलाम और उनकी कौम की बदामारियों का तज़किरा है और उनकी फिर बदामालियों पे अल्लाह ताला की जो उनकी गिरफ्त और उनकी जो हलाकत हुई है उनके ऊपर भी जो है वो तबसरा है। फिर अल्लाह ताला की कुदरत और वादानियत पे मुख्तलिफ दलायल हैं, इस तरीके से अल्लाह ताला ने जमीन और आसमान को पैदा किया है, क्या तुम्हारे शरीक इसके मुकाबले में कुछ पेश कर सकते हैं, कुछ बना सकते हैं, ये पूछा गया है सवाल इस तरीके का। जमीन को अल्लाह ताला ने जो है वो ठहरा दिया है, इस जमीन को यहाँ पे करार बख्शा है और इसमें तरह तरह की नेमतें उसने रखी है। फिर फरमाया कि मजलूमियत, बीमारी, मुसीबत और मजबूरी में किसको पुकारा जाता है, तुम अपने बुतों को पुकारते हो या तुम अल्लाह को पुकारते हो। तो दरअसल हकीकत में ये बहुत बड़े सवाल हैं जो अल्लाह ताला की वादानियत के ऊपर जो है वो दलील के तौर पर जो है लाए गए। मैं कि बहरोबार में रास्ता कौन दिखाता है, ये हवाएं कौन चलाता है, इंसान को किसने पैदा किया था पहली बार, और क्या जिसने पहली बार पैदा किया क्या वह दोबारा पैदा न कर सकेगा, क्या इन सब को पैदा करने वाले और ये इंतजाम करने वाले अल्लाह ताला की जात है या तुम्हारे ये बुत हैं जिनको तुमने जो जिनको तुम पूछते हो। तो इस तरीके से बड़े पावरफुल दलायल जो है वो दिए गए हैं यहाँ पे अल्लाह ताला की तौहीद के ऊपर। इसके बाद सूरह कसस है, सूरह कसस जो है ये भी मक्की सूरत है, ये 6 से 10 नबवी के दरमियान में उतरी है और इसमें कुछ जो है वो ऐसे वाकयात भी हैं जिसके अंदर जिससे पता चलता है कि इसकी कुछ आयात जैसे हजरत आप सल्लल्लाहु अलैहि वसल्लम के चचा अबू तालिब का जब इंतकाल हुआ तो फिर वहां पे एक जो है आपकी बड़ी ख्वाहिश थी कि अब मेरे चचा भी ईमान ले आए और इस जो इस पे आपको बेहद अफसोस हुआ था, इस पे एक जो आयत उतरी है कि जो आयत उतरी है कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया गया कि आप जिससे चाहते हैं जरूरी नहीं कि उसको हिदायत जो है वो नसीब हो जाए, आप ये हिदायत देना जो है आपके आपके अख्तियार में नहीं है। यहाँ पे ये आयत भी जो है इसी सूरत के अंदर मौजूद है और इस और इसमें के अंदर दूसरे कसस भी बहुत सारे जो बयान किए हैं। कसस का मतलब होता है जो वाकयात और किस्से कहाँ, और खास तौर पर वो वाकयात जो क्रोनोलॉजिकली तरतीब के एतबार से अगर वाकयात को बयान किया जाए तो अरबी के अंदर उस पर जो है वो किस्से का जो है वो इतलाक होता है और कस्से की जमा जो है फिर उसकी सूरत के नाम जो है कसस की सूरत में आया है। यहाँ पे ये जो कुरैश की जो क़यादत थी उसको फिरौन और हामान और कारून के अंजाम से सबक देना था, इसलिए इस सूरत के अंदर जो है वो किस्सा मूसा अलैहिस्सलाम काफी तफसील के साथ आया है। अगरचे मूसा अलैहिस्सलाम का किस्सा जो है वो قرآن کی مختلف صورتوں کے اندر بیان ہوا. پچھلی آپ کو یاد ہوگا کہ پچھلی سورہ شورا کے اندر بھی تھا, تفصیل سے بڑا آیا تھا, پھر سورہ نمل کے اندر بھی آیا ہے اور یہاں بھی تفصیل سے آیا ہے. لیکن یہ بالکل ریپیٹیشن نہیں ہے, بلکہ قصے کے جو مختلف حصے ہیں وہ مختلف جو ہے جگہوں پہ بیان کر دیے گئے. تو اس طریقے سے اگر سورہ شورا, سورہ نمل اور سورہ قصص کے تینوں کو ملا کے اگر حضرت موسیٰ علیہ السلام کا قصہ جو ہے ہم پڑھیں تو ایک پوری پکچر جو ہے, یہ جس طرح پزلز کے پیس ہوتے ہیں ان کو اگر جوڑ دیا جائے تو تصویر بن جاتی ہے, اس قصے کی یوں ایک تصویر کشی مکمل ہو جاتی ہے اگر یہ تینوں کو جو ہے ہم پڑھ لیں. ساتھ ساتھ آپ صلی اللہ علیہ وسلم کو تسلی بھی دی گئی یہاں پہ, یہ دعوت دیے جانے جو ہے وہ آپ دعوت دیے جائیں اور یہ کام کیے جائیں. لیکن اس صورت کے اندر خاص طور پہ اس کے مضامین کے اندر دو چیزیں بہت نمایاں طور پہ بیان کی گئی ہیں. ایک ہے علو فی الارض, علو سے کا مطلب ہوتا ہے اوپر, یعنی کسی چیز کا برتر, سپیریارٹی جو ہے, علو علا سے یعنی علی علیون جیسے لفظ ہوتا ہے, تو اس سے جو ہے یہ علو فی الارض. تو یہ لفظ جو ہے یہ متکبر حکمرانوں اور جابروں اور آمروں کے لیے جو ہے, جو وہاں پہ جیسے فرعون کی صورت کے اندر اور نبی اکرم صلی اللہ علیہ وسلم کے وقت جو ہے قریش کے حکمران, قریش کے جو سردار تھے ان کی صورت کے اندر موجود تھا, تو اس کے ان کے لیے یہ لفظ جو استعمال ہوا ہے. اور پھر جو ہے یہ جب فرعون کے اوپر جو ہے جب فرد جرم عائد کی گئی تو پھر یہی لفظ علو فی الارض جو ہے لایا گیا, اور پھر دوسری مرتبہ پھر قرآن کے اس صورت کے اندر پھر یہ لفظ جو ہے دو مرتبہ موجود ہے. اور فرمایا کہ اس علو فی الارض یعنی اس تکبر کے اندر اور اپنے آپ کو اونچا اور برتر سپیریئر سمجھنے کے والے جو لوگ ہیں وہ پھر وہ اس میں مبتلا لوگ ہلاک کر دیے گئے, یعنی اس دنیا میں ہلاک کر دیے گئے اور پھر آخرت میں جنت کے دائمی گھروں سے بھی ان کو جو ہے وہ محروم کر دیے گئے. اور پھر دوسری جو اصطلاح استعمال ہوئی ہے یہاں پہ اس صورت کے اندر جو نمایاں ہے بہت, وہ ہے ان حکمرانوں کا تذکرہ جو اللہ کی نافرمانی اور طاقت کے بے جا استعمال سے بچتے ہیں, اور اس کے مقابلے میں جو وہ حکمران جو اللہ تعالیٰ کی نافرمانی کرتے ہیں اور جو بیجا جو ان کو اقتدار کی جو قوت ہے اس کو دیکھیے اس کا بیجا استعمال کرتے ہیں, تو اس ان کا جو ہے وہ اس کے لیے قرآن میں یہاں پہ استکبار فی الارض, اور آپ کو پتا ہے استکبار تکبر سے, یعنی جو تکبر کرتے ہیں اور جو اللہ تعالیٰ نے ان کو اقتدار کے ذریعے سے جو قوت ان کے پاس موجود ہے اس کا جو ہے اس کے ذریعے سے دوسرے لوگوں کا استحصال کرتے ہیں, یعنی ابیوز آف پاور. آپ کو پتا ہے کہ یہ پولیٹیکل سائنس کی ایک نون معروف جو ہے حقیقت ہے کہ جب بھی کسی کو پاور حاصل ہوتی ہو جاتی ہے, قوت حاصل ہو جاتی ہے, تو پھر قوت کے ساتھ قوت کا جو بیجا استعمال ہے, جو استحصال ہے, وہ بھی اس کے ساتھ جو ہے وہ جڑا ہوا ہے. جو پولیٹیکل سائنس کی لینگویج میں کہا جاتا ہے کہ جو پاور ہوتی ہے اٹس آلویز لیڈس ٹو ابیوز آف پاور, تو جو وہ اس کی جو ہے نا وہ یہاں پہ قرآن میں جو ہے بات کی گئی ہے. اور پھر اور اس کی اس صورت کے حوالے سے چونکہ فرعون اور موسیٰ علیہ السلام کا قصہ اور فرعون اور جو مصر کا جو اس وقت کا جو سیاسی نظام تھا اور جو سیاسی سیٹ اپ تھا اور اس کو جو پھر چیلنج کیا اس کے اقتدار کو, اس کی حاکمیت کو, اور اس کو مقابلے میں حاکمیت اور اقتدار کا جو تصور موسیٰ علیہ السلام نے پیش کیا وہ اس صورت میں جو ہے موجود ہے. تو اس لحاظ سے اگر ہم کہیں کہ یہ جو سورہ قصص ہے یہ اسلام کے اندر جو پولیٹیکل نظام ہے, جو سوورینٹی ہے, جو حرکیات ہیں, جو سیاست کی حرکیات جو ہیں اور جو نظام ہے سیاست ہے, اس کو اگر جو ہے سمجھنے کے میں جو یہ صورت میں سب سے نمایاں ہے غالباً, کہ اس کے اندر بہت سارے ٹاپک ایسے موجود ہیں جو جن کے ذریعے سے ہم بہت ساری چیزوں کو جو ہے وہ جان سکتے ہیں. مثلاً یہاں پہ جو ہے جو فرعون اور اس کے جو اس کے معاونین تھے, جو عسکری معاونین تھے, اس کے جو فوجی کمانڈر تھے, یعنی ان کو اس کا خطاب موجود ہے, جو سیاسی قائدین تھے, جو اس کے مشاورت میں شامل تھے, مشورہ دینے والے لوگ تھے, ان کا جو ہے تو مجموعی طور پر قرآن نے ان کو جو ہے وہ ملاء کا جو ہے ذکر کیا ہے, یعنی ملاء کا مطلب ہے کہ ان کے لیڈرز, ان کے بڑے, ان کے سردار. تو قرآن نے ان سب کو جو ہے فرمایا کہ یہ چونکہ فسق کے نظام کے اندر جبر کے نظام کے اندر ان کے مددگار ہیں, تو قرآن ان کو فاسقین, بد کردار اور بد عمل جو ہے وہ کہا ہے ان کو. پھر یہاں پہ اس صورت کے اندر جو دو قسم کی قیادتیں ہیں جو ہے, یا امامت کہہ لیں یا اس کے لیے آج کل موجودہ جو ٹرمینالوجی ہے لیڈرشپ ہے, ان کا فرق واضح کیا گیا. ایک تو بڑی صالح اور قیادت کا تذکرہ ہے موسیٰ و ہارون کی علیہ السلام کی, اور فرمایا کہ اللہ تعالیٰ چاہتا ہے تھا کہ یہ جو مجبور مقہور جو بنی اسرائیل تھے ضعیف, ان کو اللہ تعالیٰ جو ہے ان کی قیادت ان دونوں کو جو ہے وہ دے دے, ان اس صالح قیادت سے ان کو جو ہے وہ سرفراز فرمائے. پھر اس کے برعکس جو ہے وہ دوسری قیادت کا جو کنسیپٹ اور تصور ہے وہ فرعون اور اس کے ملا اس کے لیڈر اس کے جو ہے جو تھے ان کی قیام امامت ان کی قیادت کا جو تصور بھی دیا گیا, اور میں کہ یہ جو بدعمل قیادت اور فاسق قیادت ہے یہ جو ہے دوزخ کی طرف دینے والی دعوت دینے والی ہے, اور یہ خود بھی دوزخ میں جو ہے یہ جانے والے ہیں, تو ان کا جو ہے یہاں پہ وہ تذکرہ کیا گیا. پھر اس کے علاوہ جو ہے ایک لفظ جو ہے وہ اور بھی بڑا نمایاں طور پہ آیا, اور جنود کا لفظ ہے. وہ آپ کو پتا ہے کہ جنود کا مطلب ہوتا ہے لشکر, اور پھر یہاں پہ جو ہے وہ چار مرتبہ یہ لفظ جو ہے جنود آیا ہے. تو جب کئی دفعہ جو ہے اس صورت کے اندر جب فرعون نے اور اس کے کمانڈر جو تھے جو اس کے ڈپٹی تھے, تو فرمایا کہ جنود ہوما ان دونوں کے لشکری جو تھے, یعنی تو ان دونوں سے مراد جو ہے کون ہے, فرمایا کہ ایک تو جو ہے وہ فرعون ہے جس کی حیثیت صدر کی بادشاہ کی اور ساتھ ساتھ کمانڈر ان چیف کی ہے آرمی کمانڈر ان چیف کی ہے, اور پھر دوسرا جو شخص ہے وہ حمان ہے, اس کا وزیر اعظم ہے, اس کا یہ ڈپٹی ہے اور یہ ڈپٹی کمانڈر ان چیف آف دا آرمی ہے. تو ان کی جو ہے وہ بھی انہوں نے اپنے جو ہے کئی دفعہ انہوں نے اپنے لیڈروں کو اپنے جنود اپنے جو لشکری تھے ان کو جو ہے ان کو خطاب کیا, تو فرمایا کہ انہوں نے پھر تکبر کیا, انہوں نے ظلم کیا جو ہے, اور اللہ تعالیٰ اس طریقے سے جو ہے ان کو انجام تک جو اللہ تعالیٰ نے ان کو پہنچایا, اور فرعون اور پھر اس کے جنود اور اس کے لشکریوں کو اب پکڑ لیا اور پھر ان کو موجوں کے حوالے کر دیا جو ہے جس طریقے سے وہ غرق ہو گئے. تو یہ جو ہے ایک سیٹ اپ بھی ہے اس کا عسکری سیٹ اپ جو ہے سیاسی سیٹ اپ کے ساتھ ساتھ ان کے عسکری سیٹ اپ کا بھی جو ہے وہ ہمیں اس صورت کے اندر جو ہے وہ پتہ چلتا ہے. پھر اس کے علاوہ الہ کا لفظ جو ہے وہ چار مرتبہ وہ بھی استعمال ہوا ہے, اور یہاں پہ ان چاروں مرتبہ جگہوں پہ الہ کا لفظ جو ہے مکمل اختیارات کے لیے جو ہے جیسے کہتے ہیں نا کہ جتنے بھی جو ایک سوورن پاور ہوتی ہے اس کے لیے جو استعمال ہوا ہے, تو سوورینٹی کے لیے استعمال ہوا ہے یہاں پہ. تو جو ہے وہ ظاہر کہ تمام کے تمام جیسے دو جگہ پہ تو جو منفی طور پہ یہ آیا کہ جیسے فرعون کہتا تھا کہ کیا میں تمہارے رب العلیٰ نہیں ہوں, میں تمہارا یعنی میں تمہارا سب سے بڑا رب جس کے پاس سارے اختیار تمہاری زندگی اور تمہاری موت اور تمہاری چیزوں اور تمہاری جائیدادوں اور ایسٹ اور ملک کا اور نہروں کا اور باغات کا مالک نہیں ہوں کیا میں؟ تو جو ہے یہ جو ہے اس کے لیے پھر لفظ جو ہے استعمال کیا گیا الہ یا رب کے لفظ استعمال کیا گیا ہے. اور دوسری جگہ جو استعمال کیا گیا ہے وہ یہ تھا, وہ دیکھتا ہے اپنے جب کمانڈروں کو خطاب کرتا ہے اپنی سیاسی کے, تو انہیں کہتا ہے کہ میں تو اپنے سوا کسی کو نہیں دیکھتا کیونکہ تمہارا کوئی اس طریقے سے جو ہے وہ الہ ہو جو بالکل ساورن ہو تمہارے اوپر بالکل جو ہے مکمل اختیارات رکھتا ہو. اور دو مرتبہ یہ لفظ اللہ تعالیٰ کے مکمل اختیارات کے طور پر جو ہے استعمال ہوا ہے, جو حقیقی معنوں کے اندر ساورن ہے جس کی حقیقی حاکمیت اس دنیا کے اندر بھی اور اس پوری کائنات کے اوپر فرمروائی اور بادشاہت بھی جو ہے وہ موجود ہے. تو اس طریقے سے یہ کنٹراسٹ دے کے یہ بتایا گیا ہے کہ ایک تو بڑی جھوٹی اور فالس اور سوڈو سوورینٹی ہے جو لوگ کلیم کرتے ہیں اور مختلف بادشاہ کلیم کرتے رہے ہیں دنیا کے اندر, اور ایک حقیقی سوورینٹی ہے اور ایک حقیقی حاکمیت ہے جس جو اللہ تعالیٰ کی حاکمیت ہے. اور جب جو ہے وہ جب وہ ایسے لوگ بھی ہیں جن کو اللہ تعالیٰ جو ہے اس دنیا کے اندر اختیار دیتا ہے تو وہ اس بات کا اعلان کرتے ہیں کہ ہم تو صرف جو ہے ایک خادم کے طور پر لوگوں کے اور اس پر موجود ہیں, اور ہمیں یہ جو ہے ایک امانت کے طور پہ یہ چیز دی گئی ہے. حقیقی معنوں میں تو سوورن جو اللہ تعالیٰ کی ذات ہے, جیسے حضرت سلیمان علیہ السلام کی مثال ہم نے جو ہے پڑھی ہے. پھر ہلاکت اقوام کا اصول بھی یہاں پہ دو بتائے گئے اور جو کہ مختلف موقعات جو مختلف جگہوں پہ آتے رہے. ایک جو ہے بات یہاں پہ یہ بتائی گئی ہے جو پہلے بھی جو ہے چلتی آ رہی ہے کہ اللہ تعالیٰ اتمام حجت کے بغیر کسی کو جو ہے وہ ہلاک نہیں کرتا, رسولوں کو بھیجتا ہے, دعوت پہنچاتا ہے, लोगों तक दावत पहुंच जाती है, वो इसको जो है इनकार करते हैं जानते बूझते हुए, तो फिर जो है इस तरीके से अल्लाह ताला उनकी हुज्जत जो है तमाम करके फिर उनको जो है पकड़ता है। और फिर दूसरी बात इस जमन में इस यहाँ पे ये बताई कि उनमें से जो साले अफराद होते हैं जो इस पे लब्बैक कहते हैं इस दावत के ऊपर, तो फिर अल्लाह ताला उनको हमेशा जो है वो बचा लिया करता है, अल्लाह ताला उनको हलाक नहीं करता। तो यहाँ पे इस तरीके से बहुत सारे जो है इस किस्से के अंदर जो हजरत मूसा अलैहि सलाम के किस्से के अंदर जो असबाक भी हैं, उनका सारा किस्सा, उनकी विलादत का, उनकी जवानी का, मदीन जाने का, नबूवत का, फिर उनको दावत देने का, सारी की सारी तफसीलात मौजूद हैं। और उनको मक्का के हालात के ऊपर मुंतबिक कर दिया गया है कि देखो ये तारीख के दो किरदार हैं, ये तारीख की दो कयादतें हैं, और अपने मक्के के अंदर देख लो कि दो कयादतें हैं, कौन किसको रिप्रेजेंट कर रहा है। तो ये बिल्कुल हालात के मुंतबिक कर दिया गया। और फिर ये भी सबक है कि अल्लाह ताला जब चाहता है तो गैर महसूस तरीके से असबाब मुहैया कर देता है, और मूसा को फिरौन के उसके सबसे बड़े दुश्मन के घर के अंदर जो है परवरिश पाने के लिए भेज देता है, और गैर महसूस तरीके से किसी को पता ही नहीं चलता, और दुश्मन के घर ही में वो परवरिश पाकर उसी के निजाम को, उसी की क़यादत को, उसी की जो है वो हकमियत को जो है वो चैलेंज कर देता है। तो ये अल्लाह ताला के जो है ये सारे करने के काम है, उसको किसी असबाब और ज़राए और वसाइल की जो है हाजत नहीं है, सारे असबाब वसाइल और ज़राए उसके उसके जो है अंडर आते हैं और उसके जो है मोहताज है, वो किसी की चीज का मोहताज नहीं है। और फिर ये भी फरमाया कि नबूवत किसी शख्स को बड़े जो है वो ऐलान के साथ और जश्न के साथ नहीं दी जाती, बल्कि चलते चलते राह जाते हुए किसी को दे दी जाती है, जैसे मूसा अलैहि सलाम को वापस आ रहे थे अपनी बीवी के साथ, और जो है वो पहाड़ पे गए और वहां पे जो है आग की तलाश के अंदर दे दी गई, वहां पे नबूवत अता की दी गई। और जब ये भी सबक है इस किस्से का, अल्लाह ताला जब किसी काम से शख्स से काम लेना चाहता है तो उसको कुव्वत और ताकत और उसके जो लाओ लश्कर की असबाब और वसाइल की कमी के बावजूद उसको अल्लाह ताला जो है उसको कामयाब कर देता है। अल्लाह ताला इस तरीके से जो है जो हालात को इस तरीके से पलट देता है कि सारी चीजें उसके लिए काम करने लगती हैं, अल्लाह ताला को जो कामयाब हो जाता है। अगर इंसान मसाए पर भरोसा करे और सब्र करे और इस पूरी इस्तेकामत से जो है वह खड़ा रहा के ऊपर, तो बिल आखिर अल्लाह ताला उन्हीं को जो 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 साबित कदम रहने वाले हैं, अल्लाह ताला उन्हीं को जो है वो फतह अता फरमाता है। फिर फरमाया कि ये जो गुलामी के बदतरीन असर ये होता है कौमों के अंदर कि उनकी हिम्मत और उनकी अज़्म की रूह जो है वो खाली हो जाती है, और वो बिल्कुल मुजमहिल जो है वो जो है वो उनके अंदर किसी किस्म की आप कह लें कि जो कुव्वत होती है अमल करने की वो उनसे जो है उस तादाद से खाली हो जाते हैं। फिर फरमाया कि कोई हक को कबूल करे या ना करे, दाई का फरीजा ये है कि वो इस दावत को अदा करता ही चला जाए, चाहे कुछ भी हो इसके कभी भी ना रुके, चाहे एक इंसान भी मौजूद है आखिरी इंसान भी, तो उस तक भी वो इस दावत को जो है वो पहुंचाता चला जाए। इस दुनिया का मालो असबाब हकीकी मानों में हमारा नहीं है, इसका ये भी सबक है, हम तो इसके सिर्फ अमीन हैं और इसको अपने दस्ते बाजू और तदबीर का नतीजा नहीं करार देते। अगर कोई इसको ये समझता है कि जो मेरे पास आज मौजूद है दौलत और जो मेरे पास जो है जो मैंने बनाया है ये मेरी जो है मेरी मेरी दस्ते बाजू की वजह से, तो ये फरमाया कि यही कारून की फिरौन है, ये कारून की सोच है जिसने कहा था कि इन्नमा उतीतुहु अला इल्मिन इंदी, ये जो मेरे पास है ये तो सारे का सारा मेरे उस इल्म की बदौलत है जो मुझे जो है मिला है। इस पारे के आखिर में फिर सूरह अनकबूत है, ये 5 हिजरी में नाजिल हुई है, 5 नबवी में नाजिल हुई है, हजरत हबशा से कबल नाजिल हुई है। इसका नाम जो है अनकबूत जो है 41वीं आयत से है जो है, जिसके में जो है मकड़ी स्पाइडर का जो है वो जिक्र है, और ये उस वक्त सूरत नाजिल हुई जब मुसलमानों पे बड़ा जो है शदीद मसायब शुरू हो चुके थे और इतला और शदायत का दौर था, मुसलमानों पे जुल्म के पहाड़ भी तोड़े जा रहे थे और साथ साथ उनके ऊपर अखलाकी दबाव पेरेंट्स की तरफ से रिश्तेदारों की तरफ से बुरूज पर था कि वो इसको छोड़ दे। फिर इस सूरत का जो मजमून है उसमें ये बताया गया कि ईमान वालों पर इत्तला और आजमाइश तो आकर ही रहती है, और पूरी की पूरी तारीख नूह अलैहिस्सलाम की, इब्राहिम अलैहिस्सलाम, मूसा, हारून और उनके किस्से बताया गया कि ये सारे अंबिया अलैहिस्सलाम और इनके साथी इन आजमाइशों से गुजरे हैं, पूरी की तारीख इनकी आजमाइशों की है। और फिर अल्लाह ताला ने तीसरी वजह ये बताई इन आजमाइशों की कि अल्लाह ताला इन आजमाइशों के जरिए से खोटे को खरे से अलग करना चाहता है, जिस तरीके से जो है जो जब सोने को आग में डाला जाए तो सारी मैल कुचैल जो है अलग हो जाती है और खालिस सोना जो है कुंदन वो अलग हो जाता है, बिल्कुल इसी तरीके से अल्लाह ताला तुम्हें इन आजमाइशों में डाल के कुंदन बनाना चाहता है। और बिल्कुल यही वो कुंदन था जब हिजरत के पहले साल ही जब जो है वो जंगे बदर हुई, किस तरीके से ये पूरे के पूरे लोग, कोई इनमें से एक भी ऐसा ना था जो उनसे पीछे हटने वाला हो, तो इस तरीके से ये इस जुल्म की इस भट्टी से कुंदन बनकर ये लोग जो है वो निकले हैं। तो फरमाया कि अगर ये जुल्म मजालिम बहुत ज्यादा हो रहे हैं और तुम जो है इन मजालिम को बर्दाश्त नहीं कर सकते तो फिर अल्लाह ताला की सरजमीन बहुत वसी है, तुम वहां हिजरत कर जाओ जहाँ पे निस्बन सुकून है और बेहतर माहौल है। ये गोया एक 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 तरगीब थी हिजरत की और मुसलमानों को यहाँ पे तफसीली हिदायत के साथ जो है दावत पहुंचाने, मुसलसल दावत पहुंचाने को भी जो है बताया गया कि इनको इस काम को कभी भी जो है वो नजरअंदाज नहीं करना है और इनको साथ साथ जो है ये भी ये काम किए जाने हैं। हिजरत का लफ्ज यहाँ पे सूरत के अंदर 2 बार आया है, वो है ये हिजरत की जो है तरगीब है और फिर नौ मुस्लिम सहाबा को वालदैन की जो है मशरूत इजाजत जो है वो दी गई है कि अगर वो तुम्हें जो है वो शिर्क से अगर ना रोके तो फिर तुम उनकी इताअत कर सकते हो, और हाँ अगर वो शिर्क की तरफ जो है तुम्हें शिर्क करने पर आमादा करें तो फिर उसकी इताअत तुम्हारे लिए जो है वाजिब नहीं है। इस तरीके से यहाँ ये 20वां पारा खत्म होता है। इंशाल्लाह ताला हम कल 21वें पारे के मजामीन का जायजा लेंगे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जज़ाकुमुल्लाह खैर।